نحمد و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الله جل جلاله وتعالى شانه ولقد نصركم الله ببدر وانتم اذله فاتقوا الله لعلكم تشكرون مولاي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم قرآن پاک جب ہم پڑھتے ہیں تو ہمارا پڑھنے کا اور اس کا سمجھنے کا انداز دوسرا ہوتا ہے، لیکن جب کوئی ایک آیت کوئی اللہ والے جب لے کے سمجھاتے ہیں تو ایک انسان جب وہ سنتا ہے پڑھتا ہے اس آیت کی ترجمہ اور تشریح جب سنتا اور پڑھتا ہے تو اس کی روح وجد میں آ جاتی ہے، اور وہ بعض دفعہ حیران ہوتا ہے کہ یہ آیت تو میں نے کئی دفعہ پڑھی تھی لیکن اس کا اتنا زبردست مطلب ہے۔ تو وہی بات ہے، اسی لیے اللہ رب العالمین نے قرآن پاک میں ارشاد فرمایا کہ الرحمن فاسأل به خبیرا، رحمان کی خبر اس کے باخبر سے جا کے معلوم کرو۔ خود اللہ فرما رہے ہیں اپنے بارے میں، اگر میرے بارے میں جاننا ہو، رحمان کی خبر معلوم اگر کرنی ہو، لوگ کہتے ہیں نا کیا ضرورت ہے کہیں جانے کی، قرآن پاک کھلا ہوا ہے، حدیث مبارکہ کھلی ہوئی، بس پڑھو اور عمل کرو۔ نفی کرتے ہیں، بعض لوگ تو شرک سمجھتے ہیں اللہ والوں کے پاس جانا، کہ بھائی ہم کسی سے کچھ نہیں مانگتے، ہمیں جو مانگنا ہوتا ہے ہم اللہ سے مانگتے ہیں۔ تو یہ سب نادانی، کم علمی اور جہالت کی باتیں ہوتی ہیں۔ لوگ بعض جو بیوقوف لوگ ہوتے ہیں، پھر شرک اور بدعت پر یعنی گردانتے ہیں ان باتوں کو، تو چونکہ کم علمی کی وجہ سے ایسے وسوسے دل میں آتے ہیں۔ تو اللہ پاک قرآن پاک میں خود ارشاد فرما رہے ہیں کہ میری خبر اگر تمہیں معلوم کرنی ہو، میں کیسا ہوں، میں کیسا پیارا ہوں، میرے کیا ہوں میں، تو تم ایسے تمہیں پتہ نہیں چلے گا۔ ابھی تم مجھے مانتے تو ہو، لیکن ابھی تم مجھے پہچانتے نہیں ہو۔ جب تم ان کی صحبتوں میں جاؤ گے جو مجھ سے واقف ہیں، جو پہلے سے مجھ سے باخبر ہیں، تو پھر تمہیں پتہ چلے گا کہ میں کتنا پیارا ہوں۔ پھر جان کے ساتھ ابھی تم جانتے تو پھر مجھے پہچاننے بھی لگو گے، اور جب تم مجھے جاننے کے ساتھ ساتھ پہچاننے بھی لگو گے تو پھر گناہ تم سے نہیں ہوگا، حرام کام تم سے پھر نہیں ہوں گے، کیونکہ ابھی خالی تم مجھے مانتے ہو، میرے وجود کو مانتے ہو، لیکن ابھی تمہیں میری معرفت حاصل نہیں ہو۔ معرفت جو ہم لفظ سنتے رہتے ہیں، اس کا مطلب ہی پہچان ہوتی ہے۔ معرفت کسے کہتے ہیں؟ اللہ کی پہچان کر لینا۔ تو مانتے تو سبھی ہی لوگ ہیں، لیکن پہچانتا کوئی کوئی ہے، تو معرفت اسی ہی کہتے ہیں۔ عارف باللہ کسی کیا مطلب ہوتا ہے، جو القابات بزرگوں کو بعض لوگ دیتے ہیں، عارف باللہ یعنی جن کو اللہ کے جو عارف ہوتے ہیں، جو اللہ کو پہچان چکے ہوتے ہیں، یعنی قرب خاص پا چکے ہوتے ہیں۔ تو جب ایسے لوگ جب کہ قرآن پاک کا ترجمہ اور تشریح بیان کرتے ہیں تو اس کا مزہ ہی کچھ اور ہوتا ہے۔ تو یہاں اللہ رب العالمین نے قرآن پاک میں سورہ آل عمران میں اللہ پاک یہ فرماتے ہیں، بدر کے واقعے کی طرف اشارہ ہے، کہ اے صحابہ، اے مسلمانوں، ہم نے تمہیں بدر کے موقع کے اوپر فتح عطا فرمائی، نصرت عطا فرمائی کفار کے مقابلے میں۔ تم اس وقت بہت ہی کمزور تھے، بے بس تھے، مجبور تھے، لاچار تھے۔ اللہ پاک مسلمانوں کا یہ نقشہ بیان کر رہے ہیں بدر کے موقع پہ۔ مشہور واقعات میں سے پتہ ہی ہے سب کو کہ 313 مسلمان تھے، اور کئی گنا جو تھے وہ کفار تھے، اور بظاہر بہت مشکل ایک یہ مارکہ تھا، لیکن اللہ پاک نے مدد فرمائی۔ 3000 فرشتے، اس کی پوری تفصیل قرآن پاک میں آئی ہے، اللہ پاک نے تقریباً 3000 جو فرشتے تھے وہ آسمان سے نازل کیے، اور پھر صحابہ کی مدد فرمائی اور زبردست فتح حاصل ہوئی۔ اس وقت مسلمانوں کے پاس جو تھے صرف 70 اونٹ تھے اور 8 گھوڑے تھے تقریباً، اور 2 گھوڑے تھے، 70 اونٹ تھے، 2 گھوڑے، اور صرف 8 تلواریں تھیں، 8 تلواریں تھیں۔ اور مسلمانوں کے بیچاروں کے جو کہتے ہیں کہ وہ کپڑے بھی زیادہ اچھے نہیں تھے، جنگی جو ایک چیز ہوتی ہے، آگے آ جائیں نا، تو جنگی جو ایک چیز ہوتی ہے کپڑے وغیرہ، وہ بھی مسلمانوں کو صحیح طرح سے نہیں تھے، اور بہت ہی یعنی مسلمانوں کی حالت جو تھی، خود اللہ پاک فرما رہے ہیں کہ بہت ہی تم لوگ اس وقت بے بس، کمزور، لاچار تھے، نہ سامان تھا جنگی، نہ کپڑے ڈھنگ کے تھے، کچھ بھی نہیں تھا، لیکن اللہ پاک فرما رہے ہیں میں نے تمہیں فتح عطا فرمائی، 3000 فرشتے میں نے بھیجے، تمہاری مدد فرمائی، اللہ نے فرمایا میں نے تم پہ احسان کیا۔ اب یہ واقعہ بتانے کے بعد اللہ پاک قرآن پاک میں آگے فرما رہے ہیں کہ دیکھو، اب میں نے جب تم کو فتح عطا فرمائی ہے نا، تمہارے برے وقت کو میں نے اچھے وقت میں بدلا، تم کمزور تھے، پریشان تھے، ڈپریشن میں بھی تھے کہ کیا ہوگا، اتنی بڑی تعداد ہے کفاروں کی، ہم کیسے جیتیں گے، تو میں نے تم پر احسان کیا کہ تمہیں میں نے فتح دے دی۔ تو اللہ فرما رہے ہیں آگے، بس اب اس کے سلے میں تمہیں کیا کرنا ہے، فَاتَّقُوا اللَّهَ، کہ اب تقوی اختیار کرو۔ فتق، پھر کہاں تک بیان کریں تقوی کے اوپر، تو اللہ پاک فرما رہے ہیں اس کا بھی انعام یہ ہے، اس کا حاصل یہ کہ میری اس نعمت کا، میرے احسان کا، کہ اب تم لوگ تقوی اختیار کرو۔ لال، اور آگے کیا فرمایا، لَعَلَّكُمْ تَشْكُرُونَ، تاکہ تم میرے شکر گزار بندے بن جاؤ۔ پتہ چلا شکر گزار بندے جو ہوتے ہیں وہ تقوی اختیار کرتے ہیں۔ تو پہلے اللہ پاک نے اپنا احسان جتایا، تم کمزور تھے، بے بس تھے، مجبور تھے، لاچار تھے، پھر میں نے مدد کری، کافروں کے مقابلے میں تمہیں فتح دی، غلبہ دیا، مال غنیمت بھی تمہیں بہت ملا۔ تو اب اس احسان جو میں نے کیا ہے، اس کا پھر یہ محبت کا وفا ہے، جب میں نے تمہارے ساتھ احسان بھلائی کی ہے تو میرے ساتھ بھی اب تم وفا نبھاؤ۔ اور وفا نبھانے کا بہترین کیا طریقہ ہے، کہ اب تم تقوی اختیار کرو۔ اب تقوی اختیار جو لوگ کرتے ہیں وہی صحیح معنوں میں شاکر بھی ہیں، اور فرمایا اب تقوی اختیار کرو گے تو واقعی پھر تم میرے صحیح معنوں میں شکر گزار بندے بنو گے۔ پتہ یہ چلا کہ جو لوگ منہ سے تو کہتے ہیں اللہ کا بڑا شکر ہے، لیکن وہ تقوی اختیار نہیں کرتے، ان کی زندگی میں گناہ بھرے ہوئے ہوتے ہیں۔ وہ پوچھتا جی کیا حال ہیں، کیا حال چال ہیں، کام وام کیسا چل رہا ہے، جی اللہ کا بڑا شکر ہے، اللہ نے گھر بھی دیا، اللہ نے یہ بھی دیا، سارے فرائض سے اللہ نے سبکدوش کر دیا، یہ بھی مسئلہ حل ہو گیا، بیٹیوں کی شادیاں بھی ہو گئیں۔ بھائی اتنے احسان ہے تو تقوی نظر کیوں نہیں آ رہا؟ تو پتہ یہ چلا یہ سب لفاظی ہے، اللہ نے قرآن پاک میں فرما دیا کہ اگر واقعی میرا تمہیں تقوی، اگر واقعی تم میرا شکر ادا کرنا چاہتے ہو تو کوئی دلیل نہیں ہے، صرف ایک ہی دلیل ہے کہ تم تقوی اختیار کرو، یہ ہے میرا شکر، صحیح معنوں میں شکر، ورنہ تو زبانی جمع خرچ ہے۔ تو یہ تو ایک اللہ پاک نے اصول بتا دیا۔ لیکن بھائی اب اس میں مفسرین فرماتے ہیں، علماء اور مشائخ، کہ اس واقعے سے پتہ چلا جب کوئی بندہ مالی مشکلات کا شکار ہو، مثال کے طور پر، اور پھر پریشان ہو وہ، اور اللہ سے لو لگائے وہ، اور پھر اللہ پاک اس پہ کرم فرمائے اور اس کو غنی کر دیں، اس کی ضروریات کو پورا کر دیں، تو اللہ نے اس کو احسان کیا نا، وہ بھی پست تھا، وہ بھی کمزور تھا، وہ بھی غریب تھا، ہے نا، قرض دینا پڑتا تھا، تو کیا اب اللہ نے اس کو غنی فرما دیا؟ تو بھائی اب اس کا بھی تو اصول وہی رہے گا، ترتیب وہی رہے گی۔ یہاں صرف کفار کے مقابلے میں مدد کی بات نہیں ہے، یہاں سے استدلال یہ کرتے ہیں علماء کرام کہ بس اللہ کی ہر نعمت کا یہ شکر ہے کہ آدمی تقوی اختیار کرے۔ یہ ایک صرف کفار سے مقابلے کی نہیں رہی بات، اب یہ بات بڑھتی چلی جائے گی۔ تو بھائی آدمی کو اللہ نے دو پیسے دے دیے اور اس کے حالات کو اچھا کر دیا، تو بھائی بس اللہ پاک اب یہی چاہیں گے کہ اے میرے بندے اپنا ماضی یاد رکھ، تو کتنا پریشان تھا، تجھے غربت میں تیری زندگی گزرتی تھی، تیرے پاس کھانے کو نہیں ہوتا تھا، میں نے جو ہے وہ کتنا تجھے کمزور پایا، مجبور دیکھا، لاچار دیکھا، پھر میں نے تمہیں غنی کر دیا، اب اس کو بدل لیں۔ اب اس کا کیا ہے، اللہ جتا رہے ہیں، اللہ پاک جتانے کا کیا مقصد ہے کہ اس تاکہ ہم تقوی اختیار کریں، بس میرے احسانات کا بدلہ یہ، اب تم تقوی اختیار کرو تاکہ تم میرے شکر گزار بندے بنو۔ اسی طرح ہر انسان اپنے اپنے معاملات کو دیکھتا رہا، کوئی بیماری آ گئی، کوئی مصیبت آ گئی، کوئی عافیت کوئی چھن گئی اس کی، کوئی بیماری آ گئی، طبیعت صحیح نہیں ہو رہی، سارے اس نے ڈاکٹروں سے علاج کرا لیے، دنیا عاملوں کے بھی چلا گیا، سب کچھ کر لیا، لیکن اس کی بیماری مصیبت بلا ختم نہیں ہوئی۔ پھر ایک وقت آیا اللہ نے اس پہ کرم کیا، اللہ نے اس کی اس بیماری کو، اس تکلیف کو دور کروا دیا، تو اصول وہی رہے گا بھائی کہ اب کیا کرنا ہے کہ اپنی اس ماضی کی تکلیف کو بھولے نہیں۔ اب اس کا احسان کیا ہے، اللہ کی محبت کا بدلہ محبت سے دینا ہے، وفا کا بدلہ وفا ہے، تو پھر وہی بات کہ اب اس کو تقوی اختیار کرنا ہے تاکہ اللہ کے شکر گزار بندوں میں شامل ہو۔ اور یہ جو پریشانی اللہ نے بھیجی تھی اصل میں تقوی کی نہیں بھیجی تھی، تقوی اختیار کرے، چاہے وہ مالی پریشانی ہو، بیماری ہو، ایکس وائی زیڈ کوئی بھی مصیبت بلا ہو، 99% یہ ہوتا ہے اللہ پاک دیکھنا چاہتے ہیں کہ جب یہ پروسیس کمپلیٹ ہو، جب میں اس کو سکون عافیت دوں تو اس کے اندر بدلاؤ آ چکا ہو، بدلاؤ کی چیز کا تقوی کا، تاکہ یہ میرا بندہ صحیح معنوں میں شکر گزار بندہ بن سکے۔ لیکن بھائی ہوتا کیا ہے کہ ہم لوگ اکثر جو لوگ ہوتے ہیں وہ پچھلی مار پچھلی پٹائی کو بھول جاتے ہیں، اور وہ کہتے ہیں نا ونس مور ڈو مور، بس سب بھول جاتے ہیں ہم لوگ۔ تو بڑے بڑے لوگوں کے ساتھ حادثات ہوئے، اللہ نے دوسری ان کو زندگیاں دیں، اس وقت خوب روئے پیٹے، استغفار کی اور کہا ہم بہت گناہگار ہیں، ہمارے اعمال کی سزا، اللہ پاک آج کے بعد اللہ وعدہ کرتے ہیں ہماری پریشانی وسطو دور کر دے، اللہ ہمیں عافیت دے دے، ہم وعدہ کرتے ہیں ہم انشاءاللہ تیرے سچے بندے بننے کی کوشش کریں۔ लेकिन अल्लाह ने चैन दिया, सुकून दी, आफ़ियत दी, उसके बाद चंद दिन तक तो सही रहे, लेकिन वही बात जब नफ्स में ज़्यादा जब ज़ोर उठा, जब मस्ती आई, उसके बाद फिर दोबारा से वही पुरानी रविश के ऊपर आ गए, जो ज़िंदगी थी गुनाहों से भरी हुई। तो क्या हुआ, पिछली मार को भूल गए। फिर उस थोड़े अरसे के बाद अल्लाह ने फिर दोबारा एक झटका दिया, कोई परेशानी भेज दी खुद के ऊपर या किसी घर वालों के ऊपर। मकसद क्या था, बार बार इसलाह कर रहे हैं, देखो सुधर जाओ, देखो सही हो जाओ, देखो तकवा अख्तियार कर लो, देखो तकवा अख्तियार कर लो। लेकिन लोग क्या होते हैं, वक्ती तौर पे तो ज़रा से सही हो जाते हैं, दो चार दिन के लिए अल्लाह अल्लाह करने भी लगते हैं, लेकिन क्या जब अल्लाह दोबारा सुकून देते हैं तो फिर भाग जाते हैं। किससे भाग रहे हैं, तकवे से, अल्लाह से। बाज हमारे पास भी लोग आते हैं, देखा गया है कि भाई वो परेशानी वैसे बयान में आ ही नहीं रहा है, छः छः महीने हो गए। बाज दफ़ा ऐसा हुआ कि वो 2:30 बजे बयान हो रहा है तो पता चला वो मस्जिद में नीचे 1:30 बजे की मस्जिद है, तो 1.5 घंटा पहले ही मस्जिद में आके बैठ गए मेरे पास। भाई खैरियत, इतने से बात है, आपकी ज़्यारत का दिल चाह रहा था। अच्छा भाई, मैंने कहा शायद भाई ऐसा अच्छा गुमान रखा हमने, लेकिन पता चला ज़्यारत का क्या दिल चाह रहा था, वो थोड़ी देर में फिर पता तो महसूस हो जाता है। बहरहाल फिर पता चला कि बड़ी बला आ गई, बला आ गई। तो जब बला आती है तो फिर बयान में जो है वो आना बड़ा आसान हो जाता है, और इतना आसान होता है कि जो बयान अगर 2:30 बजे शुरू हो रहा है तो फिर 1 बजे लोग आ जाते हैं, इतना आसान हो जाता है। बलाएं इतना आसान कर देती हैं काम। काम कहते रहते हैं भाई जल्दी आ जाए, करें 2:30 बजे का टाइम है, चलें 10 मिनट लेट हो जाए आदमी, 15 मिनट हो जाए लेट, 3:30, 3:30, 3 बजे तक 1 घंटा लेट आते रहते हैं, जैसे शायद पूरी रात बयान चलेगा। तो ये सब आफियत की निशानी है, सुकून दे दिया ना अल्लाह ने, पुराना वक्त भूल गए, चैन तकलीफें रही नहीं, चैन और जो दे दी अल्लाह ने, परेशानी तकलीफें रही नहीं। तो अब वो है नफ्स में अब इतना ठहराव आ गया कि अब दिल ही नहीं चाहता ना नमाज का, ना कुरान का, ना जिक्र की मजालिश में जाने का, ना शेख की सुबत में जाने का, क्योंकि कोई भला तो है नहीं तो क्यों जाएं। तो अक्सर लोगों का यही मिजाज है कि अल्लाह ना करे, बोलते नहीं हैं लेकिन वो इंतज़ार करते हैं कि हम दीन की तरफ उस वक्त आएंगे, शेख के पास उस वक्त जाएंगे, अल्लाह के जिक्र में उस वक्त जाएंगे जब कोई परेशानी को बला आएगी। अल्लाह भी देख लेते हैं, मेरे बंदे अगर तेरी यही जब अल्लाह है, तुझे मोहब्बत इज्जत रास नहीं है, तुझे आफियत चैन सुकून साथ रास नहीं है, तो फिर ठीक है, फिर अल्लाह पाक कोई बला उसको हल्की फुल्की उसके साथ चिपटा के रखते हैं, ताकि इस बहाने से इसकी आखिरत की तैयारी चलती रहे, इस बहाने से उसके जिक्र अस्कार के उसके मामला चलते रहें। तो ये तो बहुत ढिटाई है, ये तो वो बात हो गई कि जो गधा होता है ना, वो दौड़ाता रहता है पीछे बैठा हुआ, जो भी वो चाबुक मारता रहता है तो वो गधा घोड़ा चलता रहता है, सही से जहाँ उसने चाबुक मारना छोड़ा वो भितकने लगता है। तो भाई तो इसका मतलब है हम भी जब तक हमें चाबुक नहीं पड़ेंगे हम सही तरह से दीन पे नहीं चलेंगे। अल्लाह पाक ऐश देते हैं, सुकून देते हैं, मज़े कराते हैं, तो लड़कियाँ औरतें अच्छी लगने लगती हैं, एंड्रॉयड सेट पे बैठे रहते हैं, हरामकारी की तरफ जाने लगते हैं, परेशानी आ गई, कोई तकलीफ आ गई तो एकदम से नफ एकदम से बैठता है, जैसे झाग बैठ जाते हैं ना, ऐसे नफ बैठ जाता है, फिर उसकी शरारत, उसकी जलानी, उसकी मस्तियाँ सब खत्म हो जाती है। कितने लोगों ने कहा, खुद मुझे बताया, जब परेशानी आई तो मुझे लड़कियाँ औरतें अच्छी नहीं लग रही थी, यानी मैं देखता ही नहीं था, तो बदनजरी से बच गया। वजह क्या थी कि वो डिप्रेशन, उस टेंशन की वजह से वो दिल ही नहीं चाहता था कि लड़कियों को देखा जाए, खवातीन को देखा जाए। और जहाँ अल्लाह ने परेशानी दूर करी, डिप्रेशन से निकाला, रोटी और बोटी पेट में आई, फिर बेचारा कहते हैं ना हजरत वाला शेर पढ़ा करते थे कि पेट में पड़ा चारा, पेट में पड़ा चारा उछलने लगा बेचारा। तो नफ्स जब उछलने लगता है तो जब अजीब मामला है भाई। तो ये अल्लाह के जो आशिकीन होते, जो मुत्तकी लोग होते हैं भाई, वो एक से रहते हैं, वो घड़ी में औलिया घड़ी में भूत नहीं होते, घड़ी में औलिया घड़ी में भूत नहीं होते, कि परेशानी आई तो बिल्कुल नुकत हो गए और उसके बाद परेशानी अल्लाह ने निकाल दी। हाँ भाई, आप कौन, आपको कहीं देखा हुआ लग रहा है, हाँ कहीं देखा है, याद नहीं आ रहा। तो भाई जो अल्लाह के जो मुकर्रब लोग होते हैं, नेक लोग होते हैं, मुत्तकी होते हैं, वो हर हाल में एक से रहते हैं। कुरान पाक की आयत है जिसका खुलासा ही है, अल्लाह ने यही फरमाया, जब तुमको कोई परेशानी होती है तो तुम सोते उठते बैठते जागते हमें याद करते हो, हमें पुकारते हो, जब तुम्हारी इस परेशानी को हम दूर कर दे तो बाद में हमसे ऐसे हो जाते हो जैसे हमसे वास्ता ही नहीं पड़ा था। ये अल्लाह शिकवा बयान कर रहे हैं, शर्म दिला रहे हैं कि कुछ गैरत करो, कुछ शर्म करो, ये क्या बात हुई। तकलीफ परेशानी में तुम हर वक्त उठते बैठते यार अब हैं, जब दे दी नेमत परेशानी दूर कर दी तो फिर गए। अरे भाई होना तो ये चाहिए था, अखली एक दलील है कि पहले से ज़्यादा हमारे रास्ते पर आते, पहले से ज़्यादा हमारी तरफ तुम आते, कि हमने तकलीफ में तो परेशानी दूर की है ना, तो पहले से ज़्यादा उनसे मोहब्बत करो। हुआ क्या कि तुम तो भाग गए हमारे रास्ते को ही छोड़ दिया। ये तो अजीब ही बात हो गई। अल्लाह के हर काम में हिकमतें होती हैं। बाज़ दफ़ा इंसान अल्लाह को पुकार रहा होता है ना, تو حدیث شریف کا خلاصہ ہے ہمارے پیارے آقا دو جہاں نبی پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا پاک ارشاد کا خلاصہ ہے کہ فرشتے اللہ سے سفارش کرتے ہیں، اللہ پاک یہ بندہ آپ کو کب سے پکار رہا ہے، آپ اس بیچارے کو یہ نعمت دے کیوں نہیں دیتے، دے دیں. تو اللہ پاک فرماتے ہیں جو یہ پکار رہا ہے اور جو یہ دعا مانگ رہا ہے میں نے قبول بھی کر لی اور میں اس کو دے بھی دوں گا، میں نے لکھ لیا اپنے یہاں دے بھی دوں گا، لیکن دیر اس لیے کر رہا ہوں، اس دعا کا ظہور اس لیے نہیں کر رہا کہ اس کا پکارنا آہو نالے مجھے پسند آ رہے ہیں، مجھے اچھے لگ رہے ہیں، یہ جس درد سے ہمیں پکار رہا ہے اور ہمیں معلوم ہے اگر ہم نے اس کو نعمت ابھی فوراً دے دی تو بھاگ جائے گا، اگر فوراً نعمت دے دی تو بھاگ جائے گا، اور اس کا پکارنا آہو نالے ہمیں بہت پسند ہے اور ہمیں بہت لطف آ رہا ہے، اللہ خوش ہوتے ہیں بعض لوگوں کے پکارنے سے. تو اب اللہ کو یہ بھی پتا ہے وہی بات کہ ابھی دوں گا نعمت بھاگ جائے گا، تو اللہ اس کو ذرا دیر کرتے ہیں دینے میں. وجہ کیا ہے کہ پکارتے پکارتے، اس پہ محدثین اور علماء کرام فرماتے ہیں کئی حکمتیں ہوں گی، حکمت یہ بھی ہے کہ جب بندہ ایک عرصے تک جب اللہ کو پکارتا رہے گا کسی حاجت کے لیے تو اس کو عادت ہو جائے گی آہو نالو کی، اللہ کو پکارنے کی، اللہ کے قرب کی، کیونکہ یہ جو بار بار پکارنا اللہ کے قرب کا ذریعہ بنتا ہے. الفاظ کیا ہیں؟ بار بار کسی چیز کے پیچھے پڑ جانا اور اللہ سے مانگتے رہنا یہ اللہ کے قرب کا ذریعہ بن جاتا ہے، تو یہ بھی ایک حکمت ہے. تو پھر بعد میں اگر اللہ پاک وہ نعمت دے بھی دیتے ہیں لیکن چونکہ اس کو پکارنے کی آہو نالوں کی اتنی عادت پڑ چکی ہوتی ہے تو پھر اس کا ریورس گیئر نہیں لگتا، پھر اس نعمت کے بعد مزید نعمتوں کی خواہش کرتا ہے، پھر اللہ کے پاس جب تک وہ آہو نالے پیش نہیں کرے گا، تھوڑا وقت نہیں لگائے گا، اس کی روح کو سکون نہیں ملے گا کیونکہ اس کو عادت پڑ چکی ہے. تو یہ بھی ایک راز ہوتا ہے، بعض دفعہ دعاؤں کا جو ظہور دیر میں ہوتا ہے اس کی ایک یہ بھی وجوہات ہوتی ہیں. تو یہ جو اللہ نے فرمایا نا اگر ہم نے فوراً دعا سن لی تو بھاگ جائے گا، تو جو ہم بیان کر رہے ہیں اس کی دلیل بھی آ گئی، یہ ایسے صوفیوں کا بیان نہیں ہے، خانقاہی بیان نہیں ہے یہ معاملہ. اور بعض لوگ جو ہوتے ہیں وہ دعا مانگتے ہیں تو وہ فوراً دعا قبول ہو جاتی ہے، اگر وہ دعا مانگے اور فوراً دعا قبول ہو جائے تو ضروری نہیں ہے کہ وہ بہت ہی وہ متقی بندہ ہے یا اس کے اللہ کے یہاں کوئی مقام ہے. اور اگر کسی بیچارے کی دعا قبول نہیں ہو رہی تو اس کا مطلب یہ بھی نہیں ہے کہ وہ اللہ کی نظر میں ذلیل ہے، یہ حدیث شریف سے پتہ چل رہا ہے کہ بعض لوگ اللہ کے پیارے ہوتے ہیں، مقرب ہوتے ہیں، اللہ کا ان کو پکار جو رہتے ہیں اللہ کو اللہ پاک چاہتے ہیں ہم سے اسی طرح مانگتا رہے، تو اس لیے اللہ پاک اس کی دعا قبول نہیں کرتے، قبول تو کر لیتے دیر میں اس کا ظہور کرتے ہیں. تو بعض دفعہ دیر سے دعا قبول ہو تو اس کا مطلب یہ نہیں کہ اللہ اس سے ناراض ہیں. اور اگر کسی کی فوراً دعا قبول ہو جائے تو وہ یہ بھی فخر نہ کرے گی میں تو بہت ہی نیک اللہ والوں. اس کی وجہ یہ ہے کہ بعض لوگ آگے آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا بعض لوگ پکارتے ہیں اللہ کو تو اللہ پاک کو ناگواری ہوتی ہے اور فرشتوں سے کہتے ہیں یہ کون بندہ ہے، اس کی بہت ہی غیر مانوس آواز ہے، غیر مانوس. پہلا والا آدمی تھا، ایک اور بات یاد ہے، پہلے والا جو اللہ کو پکار رہا تھا تو اللہ پاک فرشتوں سے کہتے ہیں یہ کون سی مانوس آواز ہے، مانوس کہ میں اکثر سنتا رہتا ہوں، میں عادی ہوں اس آواز کو سننے کا، اللہ کو تو سب پتہ ہے، تو اللہ مانوس ہوتے ہیں ایسی آوازوں سے. تو اللہ کہتے ہیں میں نے سن لی، دے بھی دوں گا، لیکن اس کا پکارنا میں اچھا لگ رہا ہے. اور جو آدمی بعض لوگ ہوتے ہیں جب وہ اللہ کو پکارتے ہیں تو اللہ پاک فرشتوں سے کہتے ہیں یہ کون سی غیر مانوس آواز ہے، اور یہ بار بار ہمیں پکار رہا اور اس کا پکارنا اور مانگنا ہمیں پسند نہیں، ہمیں اچھا نہیں لگ رہا. تو تم ایسا کرو فرشتوں، جو چیز یہ مانگ رہا ہے جلد سے جلد اس کو وہ چیز دے کے فارغ کرو، اس کو جلد سے جلد وہ چیز دے کے فارغ کرو تاکہ یہ اپنی آواز کو بند کرے. کیا کہہ رہے ہیں اللہ پاک؟ جو یہ چیز مانگ رہا ہے اس کو جلدی دو تاکہ ہمیں بار بار نہ پکارے، کیونکہ اس کے پکارنے سے اس کا پکارنا ہمیں ناگوار گزر رہا ہے. تو یہ بڑے راز کی بات ہوتی ہے. تو اگر کسی کی فوراً کوئی دعا مانگے اور قبول ہو جائے تو، اور کوئی بظاہر فاسق فاجر ہو تو یہ نہ سمجھے کہ میں بہت ہی اللہ کا وہ ہوں نیک بندہ. تو یہ باریکیاں ہوتی ہیں، اللہ والوں کی بھی بات فوراً دعائیں سنتے ہیں وہ ایک الگ معاملہ ہے. تو بھائی بس اللہ کے ساتھ وفا کو نبھائیں، اپنی ماضی میں جو پریشانی ہے، تکالیف جو ہم لوگوں نے سب نے کبھی نہ کبھی کسی نہ کسی شکل میں ہم نے اٹھائی بھی ہوتی ہیں، پھر اللہ پاک نے ان تکالیف سے پریشانیوں سے نکالا ہوا ہوتا ہے، اور اس کا نکالنے کا مقصد یہ ہوتا ہے بار بار اللہ پاک ہمیں ہلاتے رہتے ہیں تاکہ ہمیں وہی بات گھوم پھر کے آتی ہے تاکہ بندے کو تقوی حاصل ہو جائے. تو اگر ہمیں تقوی حاصل ہو رہا ہے وقت کے ساتھ ساتھ تو اس کا مطلب ہے کہ اللہ کی مشیت پوری ہو رہی ہے، اللہ کا جو اصلاح کا پروسیس ہے وہ صحیح جا رہا ہے، اور اللہ کے سارے پروسیس صحیح جاتے ہیں، لیکن مطلب یہ کہ ہمارے اوپر اس کے اثرات کیا پڑے یہ ہمیں دیکھنا ہے. تو اگر کوئی بار بار کسی پہ کوئی اس کی شامت اعمال کی وجہ سے اگر اس کی پریشانیاں اس کے اوپر آ رہی ہیں اور اسے تقوی اختیار نہیں ہو رہا تو بھائی وہ فکر کرے، کیونکہ وقت کے ساتھ ساتھ اور پریشانیاں بڑھنے کا اندیشہ ہے. ये बड़ी अहम बात है। तो भाई अल्लाह पाक बार बार जो है वो समझाते हैं प्यार से, मोहब्बत से, मुख्तलिफ तरीक़ों से। तो फिरौन को भी अल्लाह पाक ने भाई कुछ लालच दिया था, समझाया था प्यार से कि अगर तू ईमान लेकर आ जाएगा तो तेरे काले बाल, यानी तेरे जो है वो बाल आ जाएंगे और हमेशा तेरे बाल जो हैं वो काले रहेंगे। भाई ईमान के मुकाबले में बाल और काले बाल क्या अहमियत रखते हैं? लेकिन वही बात, एक बच्चा है ना, मिसाल देते रहते हैं, उसको चॉकलेट देंगे और कहेंगे भाई हीरा चाहिए तो चॉकलेट लेगा वो, तो क्योंकि वो जाहिल था, उसको इतनी इल्म नहीं था, तो उसको अल्लाह को पता था ये छोटी छोटी बातों से खुश होने वाला इंसान है। तो बाज़ लोग जो ज़िंदगी का जो मकसद बना के रखते हैं वो छोटी छोटी बेकार की बातें होती हैं। तो वो बहुत ही हसास था किन मामलात में, कि वो चाहता था मैं कभी बीमार ना पड़ूँ। तो अल्लाह ने उसको तीन चार लालचें दी थी, ईमान लाता है तो तू हमेशा जवान रहेगा, कभी बीमार नहीं रहेगा, हमेशा तंदुरुस्त रहेगा। अभी तेरे पास एक सल्तनत है, फिर हम तुझे दो सल्तनतें दे देंगे। हालांकि सारी चीज़ें मौत के साथ फना होने वाली, ईमान के आगे तो कोई इसकी वही नहीं है कीमत। लेकिन वो उसको जब ये लालच दी तो वो नरम भी पड़ा थोड़ा सा। उसने कहा चलो भाई ये तो अच्छी बात है, नरम पड़ा शायद ईमान भी लेकर आ जाता। अपनी अहलिया आसिया रज़ी अल्लाह ने मशवरा किया तो उन्होंने भी कहा कि तुझ जैसे जालिम और सरकश को अल्लाह पाक ऐसी नेमतें दे रहे हैं तो तू शर्म से डूब के मर क्यों नहीं गया, तू अभी भी सोचता है? फौरन ईमान लेकर आ। उसने कहा नहीं, अपने हमान वजीर से मशवरा करूँगा। बीवी ने मना किया, वो जालिम आदमी है, वो तेरी तरह है, वो तुझे भटका देगा। लेकिन उसने फिर भी हमान वजीर से मशवरा किया और फिर उसने बड़ा मशहूर वाक्य, उसने बड़ी एक जलाली तकरीर करी और उसने कहा आप ही तो खुदा हैं, क्या आपके खुदा के ऊपर भी कोई खुदा है? नऊज़ बिल्लाह, ये कोई ये सूरज आपके हुक्म से निकलता है, आप ही तो ज़िंदगी देते हैं, आप ही तो मौत देते हैं, इस तरह के फ़ैसले से बेहतर है आप मुझे पहले कत्ल कर दें, मेरी गर्दन उड़ा दें, उसके बाद फिर आप मूसा अलैहिस्सलाम के रब के ऊपर ईमान लेकर आए। फिर म्यान से तलवार निकालता है अपनी और सामने रख देता है कि पहले मेरा सर कलम करें और फिर उसके बाद आप ईमान लेकर आएँ। ये सुना तो बस उसने ईमान लाते लाते वो फिर गया और उसने क्या कहा, यू आर राइट, तुम ठीक कहते हो, मैं ही तो खुदा हूँ। शैतान ने फिर उचक लिया उसका, यानी यू टर्न ले लिया। इसलिए कहते हैं मशवरे और सोबत सही लोगों के होने चाहिए। यहाँ से सोबत का पता चला, यहाँ से मशवरों से पता चला कि आज जो बददीन लोग होते हैं, फासिक फाजिर होते हैं, तो अपने मशवरों के लिए भी अपने जैसे बाप रखते हैं जो फासिक फाजिर खुद गुमराह होते हैं। भाई एक गुमराह आदमी किसी गुमराह शख्स से मशवरा करेगा तो क्या होगा? बर्बादी, बर्बादी इज इक्वल टू बर्बादी। तो यहाँ से पता चला कि जो मशवरा किससे करना चाहिए, जो जो नेक हो, मुत्तकी हो और परहेजगार हो और ज़हीन भी हो, अल्लाह ने उसको अक्ल दानिश भी दियो, उससे मशवरा लेना चाहिए। यहाँ से ये पता चला, वरना किसी फासिक फाजिर किसी गुमराह शख्स से मशवरा ले लिया तो फिर अगर उस पर मशवरे पर अमल कर लिया तो फिर बेड़ा गर्क हो जाता है। फिर वो ईमान लाते लाते फिर गया और फिर मशहूर वाक़ फिर अल्लाह ने उसको पानी में गर्क कर दिया। तो जिस तरह अल्लाह ने फिरौन को लालच दिया था, प्यार से समझाया था पहले, अजाब तो बाद में अल्लाह ने डाला, अल्लाह पाक डायरेक्ट थर्ड डिग्री यूज़ नहीं करते। इसी तरह बिल्कुल हमें भी अल्लाह ने बहुत लालच दी, जिस तरह फिरौन को लालच दिया ना ईमान ले आओ, तो अल्लाह पाक हम ईमान वाले तो हैं तो हमें भी अल्लाह पाक लालच दे रहे हैं कि भाई ईमान तो लेकर आ गए लेकिन देखो तुम ईमान ले आओ, तकवा अख्तियार कर लो, तकवा अख्तियार करोगे हम तुम्हें क्या देंगे? सुनो, वो मैं ये तकीला अल्लाह मखरजा, हर मुसीबत से निकाल देंगे। दुनिया में आए हो ना, मुसीबतें परेशानियाँ तो आएंगी लेकिन अगर तुम तकवा अख्तियार करोगे तो मुसीबत से निकाल देंगे। दूसरा नाम क्या है? अमरी युफरा, तुम्हारे कामों में आसानी पैदा कर देंगे। परेशान रहते हो ना, मेरे काम बनते नहीं, सारे कामों का बेड़ा गर्क हो जाता है, जिस काम में हाथ डालता हूँ ख़राब हो जाता है, तो अल्लाह फरमा रहे हैं कि मैं तुम्हारे कामों में आसानी पैदा कर दूंगा। फिर तीसरा अल्लाह पाक इनाम फरमा रहे हैं कि तकवा अख्तियार करोगे तो तुम्हें ऐसी जगह से रिज़्क दूंगा जहाँ तुम्हारे वहमो गुमान में नहीं होगा। या अक़ल की नफ़ी कर रहे हैं लोग, कहते हैं ना अल्लाह ने अक़ल नहीं दी ना, अल्लाह ने क्या अक़ल नहीं दी, अक़ल क्यों नहीं इस्तेमाल करते? ज़रा गौर है इस मुकाम पर, अल्लाह फरमा रहे हैं कि वहाँ से तुम्हें रिज़्क दूंगा जहाँ तुम्हारे वहमो गुमान में नहीं हुआ। यानी ज़्यादा चलाक मत बनो, ज़्यादा अकल का इस्तेमाल मत करो, करो लेकिन एक हद तक असल जो काम है मुझे नाराज़ करना छोड़ दो। खोपड़ी इस तरफ ज़्यादा चलाओ, खोपड़ी इस तरफ ज़्यादा मत चलाओ कि मैं कौन सा कारोबार करूँ, कहाँ से करूँ, क्या टेक्निकली चीज़ें इसकी होंगी, क्या इसकी बारीकियाँ हैं, वो भी कर लो, लेकिन उससे कहीं ज़्यादा जो खोपड़ी चलाओ इस बात पर चलाओ कि तुम्हारी ज़िंदगी में कोई गुनाह कबीरा तो नहीं हो रहा। फिर उसका नाम मैं तुम्हें दूंगा कि ऐसी जगह से रिस्क दूंगा, तुम्हारी ज़रूरत को पूरा करूंगा जहां तुम्हारे वहमो गुमान में नहीं होगा। ज़्यादा दिमाग मत चलाओ, खोपड़ी ना चलाओ, एक चीज़ पे खोपड़ी चलाओ कि मुझे राज़ी रखो, मुझे गुनाह से बचो बस तुम, और गुनाह हो जाए कभी तो तौबा कर लो। तो ऐसा आदमी मुत्तकी कहलाता है। ये मतलब नहीं है कि उसे कोई खतई ना हो, कोई गुनाह ही ना हो, मतलब कि हो गया तो तौबा कर लो भाई, वैसे बचने की आदमी कोशिश करे तो वो भी बमंजिला मुत्तकी के कहलाता है। और फिर अल्लाह ने आगे फरमाया तो कि मेरे दरबार में तुम, मेरे नज़दीक सबसे ज़्यादा तुम में वो इज्जत वाला है जो सबसे ज़्यादा मुत्तकी है। अब बताइए कहाँ हम और कहाँ अल्लाह की ज़ात। तो अल्लाह के दरबार में इज्जत पा जाएगा वो शख्स कि जो तकवा अख्तियार करेगा। कितने इनामात मिल रहे हैं। फिर यहाँ तक अल्लाह ने फरमाया कि जो शख्स तकवा अख्तियार करता है तो हम उसको ऐसा नूर नूर फारिक अता फरमाते हैं जिससे उसको हक और बातिल की तमीज़ रहती है। अकायद की दुरुस्तगी का आ रहा है। लोग कहते हैं ना अकीदा कौन सा मसलक सही है कौन सा गलत है, लोग इसमें उलझे रहते हैं। इतने नन्हे काके हैं, दुनिया के सारे उलूम हासिल कर लिया, पढ़ लिया, लिख लिया, सारे दिमाग की सलाहियतें सब जिस चीज़ पर इंटरेस्ट था वहाँ लगा दी, लेकिन इतने नन्हे काके भोले भाले आज तक उनको यही नहीं पता चल सका कि कौन सा मसलक कौन सा सही है और दीन की सही बातें कहाँ हैं। आज तक इस बेचारे बिल्कुल भोले भाले हैं क्योंकि तलब ही नहीं है, फिक्र ही नहीं है। बहरहाल तो अल्लाह पाक ये भी मसला फरमा रहे हैं। अल्लाह फरमा रहा है जो शख्स तकवा अख्तियार करता है हम उसको ऐसा नूर फारिक अता फरमाते हैं। ये कुरान की आयत है, नूर फारिक के फ़र्क कर देने वाला नूर। अल्लाह कह रहे हैं मैं वो नूर तुम्हारे अंदर दाखिल करूँगा जिससे तुम्हें हक़ और बातिल की तमीज़ आ जाएगी, अकायद भी दुरुस्त हो जाएंगे। अब बताइए आप तकवा कैसी प्यारी चीज़ है। फिर यहाँ तक फरमाया कोई शख्स तकवा अगर अख्तियार करेगा तो हम उसके सईआत को हसनात से तब्दील कर देंगे, यानी माजी में अगर उसके 10 लाख गुना थे अब उसने तौबा कर ली तो उसूल तो ये होना चाहिए भाई 10 लाख गुना माफ़ कर दिए, अब ज़ीरो कर दिया, ज़ीरो मीटर कर दिया, तुम अब जाओ नेक अमाल करो। फुल तो ये कहता है लेकिन नहीं, अल्लाह की शान रहमत किसी ने तौबा करके तकवा अख्तियार करता है कोई तो 10 लाख जो उसने गुनाह किए हैं जो तौबा करिए तो 10 लाख गुनाह को अल्लाह पाक हसनात से तब्दील कर देंगे नेकियों से कि उसने माजी में 10 लाख नेकियां की थी, अब जो तकवे से रहेगा मजीद नेकियां। अब बताइए कहाँ तक तकवे के मामला जा रहे हैं। और फिर फलानू हयातन तैयबा, जो शख्स तकवा अख्तियार करेगा उसको बालुत्फ और मज़ेदार ज़िंदगी हम देंगे। बताइए आप कितने इनामात हो गए कि अल्लाह। और ज़रूर बिल ज़रूर हज़रत वाला रहमतुल्लाह फरमाते थे कि लाम ताकीद बानून थकीला, ये उलमा कराम जानते हैं, यानी इसमें ज़रूर बिल ज़रूर का सीगा है। क्या मतलब कि अल्लाह फरमा रहे हैं शक मत करना, ये मैं तुम्हारा रब कह रहा हूँ, किसी मौलवी साहब का वादा नहीं है, किसी अल्लाह वाले का वादा नहीं है, ये तुम्हारा रब तुमसे कह रहा है अगर तुम नेक अमाल पर आओगे तकवा अख्तियार करोगे तो आखरत तो आखरत तुम्हारी दुनियावी ज़िंदगी को भी बालुत मज़ेदार बना देंगे, ज़रूर बिल ज़रूर शक मत करना, ज़रूर बिल ज़रूर। लाम ताकीद बानून थकीला के साथ ये जुमला है जो अरबी लोग ग्रामर जानते हैं। तो इसमें क्या राज छुपा हुआ है कि अल्लाह पाक को पता था कि आइंदा ऐसे लोग आएंगे कि जिनके ईमान और यकीन में कमी होगी, तो अल्लाह पाक हमें टेंशन और डिप्रेशन से बचाने के लिए कह रहे हैं कि देखो शक मत करना, अगर शक करना तो मेरे ऊपर मत करना, अपने रब के ऊपर कुरान पाक पे शक मत मत करना, बल्कि अपने तकवे पर शक करना, ऑडिट मेरा या कुरान पाक का मत करना नहीं तो गुमराह हो जाओगे, ऑडिट करना अपने तकवे का, शक करना अपने तकवे के ऊपर, बस अपने तकवे को दुरुस्त कर लो मेरे वादे पूरे हो जाएंगे। सही है भाई। तो जिस तरह अल्लाह ने फिरौन को ईमान अगर लेकर आता तो उसको प्यार से कितनी यानी जो उसको ऑफर्स अल्लाह ने करी थी कि ये चीज़ें हम तुम्हें दे देंगे, और आज अल्लाह ने हम ईमान वालों को ये चीज़ें अल्लाह फरमा रहे हैं अगर तुम गुनाहों को छोड़ दोगे तकवा अख्तियार करोगे तो हम ये सारी चीज़ें तुम्हें हम दे देंगे गारंटी इन चीज़ों में। तो भाई फिरौन कुफर पर अड़ा हुआ था, आज हम गुनाहों पर अड़े हैं। वो कुफर पर अड़ा हुआ था और मर गया, वो गरक हो गया, लेकिन ईमान उसके मुकद्दर में नहीं था, ईमान ला रहा था वो जब उसने लहर आते हुए देखी। ये भी अल्लाह ने वाकया लिखा, जब दोनों दरिया जब मिल रहे थे, लहरें जब आपस में मिल रही थी और उसने अपनी मौत को देख लिया, नवा कालम शुरू हो गया, फिर उसने कहा मैं ईमान लाया हारू अपने मूसा के मूसा और हारून के रब के ऊपर। अल्लाह ने फरमाया अब ईमान लेकर आता, अब मौत को सामने देख के नहीं, अब नहीं, अब टाइम ख़त्म, क्योंकि मौत सामने उसने देख ली थी, फिर अल्लाह ने उसको गर्क कर दिया। तो भाई इसी तरह कितने लोग ऐसे हैं जो हम में से ईमान वाले होते हैं, मुसलमान होते हैं, वो मर जाना पसंद कर लेते हैं, मुसीबतें बलाएं फैलेंगी, लेकिन तकवा अख्तियार करना उनको कोहे गिरा मालूम होता है। कोहे गिरा यानी बहुत ही पहाड़ पहाड़ उनको मालूम होता है तकवा अख्तियार करना। खुद मेरे सामने मेरे मिलने वाले कितने जानने वाले थे जो मसाइब में थे बेचारे, परेशानियाँ थीं, उनको कुछ बातें कहीं तकवे से मुतालिक बताया गया कि अल्लाह पाक ने ये फरमाया आप ये कम अज़ कम कर लें, ज़रूर अल्लाह करम करेगा इंशाअल्लाह, क्योंकि ये अल्लाह का वादा है, किसी इंसान का वादा नहीं है जो आदमी वहम में पड़े शक में पड़े। लेकिन वो मर गए उस मुसीबत में, उस अजियत में, तकलीफ़ में, लेकिन जो बात कही थी छोटी सी एक बात थी, एक मिसाल है, वो उन्होंने नहीं करी। تو لوگ بعض لوگ مر جانا پسند کر لیں گے لیکن تقوی اختیار کرنا ان کے لیے بڑا محال ہے. تو بھائی پھر اس کے بعد تو بڑا خطرناک معاملہ ہے, کیا کر سکتے ہیں. تو تین قسم کے لوگ ہوتے ہیں, وہ پریشانی آتی ہے وہ رجوع اللہ ہو جاتے ہیں. پریشانی آئی, بڑے ہی پیارے مبارک لوگ ہیں, وہ پریشانی آئی اور رجوع اللہ ہو گئے, تقوی کی طرف آنا شروع ہو گئے, بہت ہی پیارے مبارک لوگ ہیں. دوسری قسم کے وہ لوگ ہوتے ہیں کہ جو مر جائیں گے, مٹ جائیں گے, ختم ہو جائیں گے لیکن اللہ کی طرف بالکل نہیں آئیں گے, وہ مر جانا پسند کر لیں گے. تو یہ بڑی خطرناک قسم ہے. ضروری نہیں ہے کہ جس پہ اللہ کو پریشانی بھیجے اور وہ اللہ کی طرف بھی آئے, کوئی یقینی گارنٹی والی بات نہیں. وہی آتا ہے جس پہ اللہ کا فضل ہوتا ہے, ورنہ کتنے لوگ ہوتے ہیں کہ نہیں آتے. وہ تو اللہ پاک ان دوسری قسم کے لوگوں میں سے آنے سے ہم سب کو بچائے. تو عقل مندی کا تقاضا یہ ہے کہ بھائی ذرا سی کو پریشانی آئے یا کوئی تکلیف ہو یا کوئی آؤٹ آف ٹرن معاملہ آدمی کے ساتھ شروع ہو تو فوراً وہ اللہ سے کہہ دے, اللہ پاک میں بہت کمزور ہوں, میرے دل دماغ اعصاب میں یہ جان نہیں ہے کہ میں تکلیف کو برداشت کر سکوں, اللہ کو غلطی ہو گئی تو معاف فرما دے, ان گناہوں کی بھی معافی مانگتا ہوں جو یاد ہیں ان کی بھی اور ان گناہوں کی بھی جو میرے علم میں نہیں ہے تیرے علم میں. اور کوئی اس کو ظاہری باطنی گناہ جس کو علم ہو میں یہ کرتا ہوں تو اس کو چھوڑ دے, تو انشاءاللہ تعالی اللہ کی رحمت کے جو وعدے ہیں تقوی کے وہ اس کے اوپر امپلیمنٹ ہو جائیں گے, انشاءاللہ ان وعدوں کا نزول ہو جائے گا اور اس کی جو پریشانی ہے اللہ پاک اس کو اس سے نکال دیں گے انشاءاللہ تعالی, کیونکہ اللہ کے وعدے ہیں. تو اس لیے بزرگوں نے فرمایا کہ کسی پریشانی سے اگر نکلنے کا سب سے مجرب نسخہ یہ ہے کہ پہلے دو رکعت صلاۃ التوبہ اور صلاۃ الحاجات کی نیت سے پڑھو. اور پھر جو ہے وہ کیا کرتے ہیں, اکثر لوگ کیا کرتے ہیں, پریشانی آتی تو ڈائریکٹ دعا کرتے ہیں, اللہ میری پریشانی نکال دے. بھائی ٹھیک ہے, اس سے بھی اللہ کرم فرماتے ہیں, دعا اللہ سے ہی مانگ رہا ہے, اچھی چیز ہے. لیکن لوگ کہتے ہیں اتنی دعائیں کر رہا ہوں لیکن میری پریشانی ختم نہیں ہو رہی, تو اس کے بہترین جو اس کا مجرب جو علاج ہے جو سنت نبی صلی اللہ علیہ وسلم سے ثابت ہے اور ہمیں آپ صلی اللہ علیہ وسلم نے یہ بات سکھائی ہے اور اللہ اور رسول کی طرف سے یہ آیا ہے, جس کا خلاصہ یہ ہے کہ جب کوئی پریشانی آئے تو دو رکعت صلاۃ التوبہ اور صلاۃ الحاجات کی نیت سے پہلے پڑھے اور اللہ سے بولے کہ اللہ پاک یہ جو میں گناہ کرتا ہوں, ہر انسان کو پتہ ہوتا ہے, ہر انسان کا اللہ سے رابطہ ہے, اس کو پتہ ہے میں کیا کروں, تو جو بھی گناہ کبیرہ ہیں پہلے ان سے توبہ کرے, اللہ پاک آج کے بعد میں یہ گناہ چھوڑتا ہوں اور اللہ پاک میں انشاءاللہ جان لڑا کے کوشش کروں گا گناہ نہیں کروں, جیسے بد نظری ہو گئی یا دوسرے اور گناہ ہو گئے, تو جو جو علم ہے اسے توبہ کر لے اور پہلے توبہ استغفار کرے, معافی مانگے, جو جو اس کے علم میں کہنا اللہ پاک یہ تو وہ گناہ تھے جو میرے علم میں تھے, میں نے معافی مانگ لی, لیکن پتہ نہیں کتنے ایسے گناہ ہوں گے جو میرے علم میں نہیں, اللہ وہ تیرے علم میں, اللہ میں ان گناہوں کی بھی معافی مانگتا ہوں جن کو میں نہیں جانتا. تو یہ طریقہ ہو گیا, یہ اچھی طرح کرنے کے بعد پھر اس کے بعد اللہ سے بولے اللہ پاک یہ پریشانی میرے اوپر آئی ہوئی, اللہ یہ پریشانی اللہ پاک دور کر دے یا یہ فلاں مسئلہ اٹکا ہوا, اللہ اس مسئلے کو میرے حل فرما دے. پریشانی حاجت بعد میں بیان کرے, پہلے اعلیٰ اور اچھا طریقہ کیا ہے, پہلے اپنا پرانا پچھلا اکاؤنٹ کلیئر کرے. مثال کے طور پہ کہ ابا ناراض ہو نافرمانی کی وجہ سے بیٹے کی اور بیٹا اسی نافرمانی کی حالت میں پہنچ کے بولے ابا اگر 1000 روپے دینا, تو ابا دو جوتے لگائے گا, نالائق, ایک تو بدتمیزی کرتا ہے اوپر سے جو آگے تو پیسے مانگنے ہاں. تو بھائی طریقہ کیا ہے کہ پہلے پیسے بعد میں مانگو ابا سے, پہلے ابا کے جا کے پیر پکڑ لو, معافی مانگو, ابا معاف کر دیں غلطی ہو گئی تھی, میں نے اس طرح سے آپ سے اونچی آواز میں بولا. تو جب معافی تلافی کر لو, سیٹ ہو جائیں ابا دیکھو, تو پھر اس کے بعد کو ابا ذرا پیسے دے دیں, 1000 روپے چاہیے, تو ہو سکتا ہے ابا خوش ہو کے 1000 کے بجائے 2000 جب سے نکال کے دے دے. تو اس لیے بزرگوں نے فرمایا پہلے روٹھے رب کو مناؤ تو صحیح, اللہ ناراض ہے جبھی تو پریشانی بھیجی ہوئی ہے, یہ ناراضگی تو پہلے دور کرو. ایک شوہر ناراض ہو جائے بیوی سے تو بیوی کی صحیح طرح سے وہ ڈیمانڈیں پوری نہیں کرتا, تو ہوشیار بیوی پہلے شوہر کو دوبارہ راضی کرے گی, کیونکہ پتہ ان کا بھی موڈ صحیح نہیں ہے, نہیں لے کے جائیں گے شاپنگ پہ, ہے نا. تو جب شوہر کو سیٹ کر لے گی وہ پھر کہے گی چلیں, وہ کہے گا ہاں ٹھیک ہے چلو. تو بھائی اللہ کی شان بہت بڑی ہے, تو مثال دینے کو ہے, ورنہ تو اللہ کی شان مثال انسانوں سے کوئی مماثلت نہیں کرتی. لیکن بزرگوں نے اشاروں میں بات سمجھاتے ہیں کہ زیادہ بہتر یہ ہے کہ اللہ کو پہلے ہم راضی کریں, کیونکہ اکثر جو مصائب پریشانیاں ہوتی ہیں وہ اللہ کی ناراضگی کی وجہ سے ہوتی ہیں. حضرت امام حسن بصری رحمۃ اللہ علیہ جو حضرت علی کرم اللہ وجہ کے ہاتھ سے بیعت تھے اور ہمارے سلسلے کے اکابر اولیاء میں سے اور تابعین میں سے, ان کے پاس مختلف قسم کے لوگ آتے تھے مریدین. تو کسی کا بچہ پیدا نہیں ہوتا تو کہتے تھے جاؤ استغفار کرو, کسی کا کاروبار نہیں چل رہا تو کہتے تھے جاؤ استغفار کرو, کسی کو کوئی بیماری ہوتی تھی آتا تھا تو اس سے کہتے تھے کہ استغفار کرو, اس کو استغفار کرو. تو یہ 50 لوگوں کو 50 الگ الگ وہ ہوتے تھے مسائل, لیکن علاج کیا تھا, ایک استغفار. تو جو بعض مقرب ہوتے ہیں उन्होंने पूछा कि तन्हाई में घबरत, एक बात समझ में नहीं आती, अश्काल है कि ये एतराफ़ नहीं, तो एतराफ़ एक अलग चीज़ होती है, अश्काल अलग चीज़ होती है। तो 10 अलग अलग लोगों के मसले होते हैं, लेकिन इलाज आप सबका इस्तग़फ़ार बताते हैं, इसमें क्या राज है। तो हज़रत इमाम हसन बसरी रहमतुल्लाह फरमाते थे कि क्या तुमने कुरान पाक नहीं पढ़ा, अल्लाह ने फरमाया अगर इस्तग़फ़ार करोगे तो हम तुम्हें बेटे अता फरमाएंगे, औलादे तुम्हें देंगे, इस्तग़फ़ार करोगे तो आसमान से बारिश बरसा देंगे, अगर इस्तग़फ़ार करोगे तो हम तुम्हारी रिज़्क़ की तंगी को दूर कर देंगे। और फिर फरमाया कि अल्लाह पाक के फ़ज़ल से मुझे ये महसूस हो जाता है कि ये लोग परेशान मुसीबत वदा लोग मेरे पास आ रहे हैं, इनसे अल्लाह नाराज़ हुआ है, तो मैंने इस्तग़फ़ार पे लगाता हूँ। जब ये अल्लाह को इस्तग़फ़ार करेंगे, जब अल्लाह को राज़ी करते हैं और अल्लाह के वादे मुझे राज़ी कर लोगे, मेरी नाराज़गी दूर कर दोगे, तो तुम्हारी जो ज़हमत वाले जो चीज़ें मैंने भेजी हैं, उन ज़हमतों को मैं रहमत से तब्दील कर दूंगा, उस परेशानियों को मैं खुशियों में तब्दील कर दूंगा। बस सबको इस्तग़फ़ार पे लगा देता हूँ, क्योंकि अल्लाह की नाराज़गी की वजह से सारे मामलात हो रहे होते हैं। जड़ एक होती है, जैसे जड़ एक है लेकिन उस दरख्त की शाखें मुख्तलिफ होती हैं, तो जड़ एक होती है अल्लाह की नाफ़रमानी, और मुख्तलिफ मसाइब परेशानियों की गमों की जो शाखें होती मुख्तलिफ होती है, जड़ है क्या अल्लाह की नाफरमानी। तो कहां तक आदमी शाखे तराशेगा या कितने तावीज लेगा आमिलों के पास जाके, जब तक जड़ खत्म नहीं होगी नाफरमानी कैसे मसाइल हल होंगे। मसाइल हल कैसे होते हैं भाई, जड़ खत्म कर दे, तो इस्तग़फ़ार शुरू कर दे और आइंदा ना करने का अहद कर ले, मसाइल हल होना शुरू हो जाएंगे। अब इससे ज्यादा कोई आसान तरीका होगा? इसी तरह अल्लाह पाक ने कुरान पाक में फरमाया कि हमारा ये तरीका ही नहीं है, कोई शख्स इस्तग़फ़ार में मसरूफ हो रहा हूं उस पर अपना अज़ाब भेज दें। कितनी प्यारी आयत है, कैसा सुकून दिया अल्लाह ने, हमारा ये तरीक़ा ही नहीं है कोई शख्स इस्तग़फ़ार में मसरूफ़ हो और हम उस पर अपना अज़ाब नाज़िल कर दें। अल्लाह फरमा रहा है तरीक़ा ही नहीं है, नेवर, हो ही नहीं सकता ऐसा कुछ। कोई बेचारा डर रहा हो हमसे और ये कहता अल्लाह मैं माँ तू मुझे माफ़ कर दे और हम इतने ज़ालिम हो हम उस पर अज़ाब नाज़िल, अल्लाह फरमा रहा है मेरा तरीक़ा ही नहीं है, सिस्टम ही नहीं है। तो पता चला बंदे को अज़ाब से बचाने वाली चीज़ इस्तग़फ़ार है। खुद एक जगह अल्लाह ने कुरान पाक में फरमाया कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जब तक आप इन लोगों के दरमियान मौजूद हैं और जब तक ये इस्तग़फ़ार करते रहेंगे तो हम इनको अपने अज़ाब से बचा के रखेंगे। तो हज़रत अली करम वजह इसकी तशरीह में फरमाते थे कि देखो भाई, दो दरवाजे अल्लाह के अज़ाब से बचने के थे, एक दरवाजे को तो अल्लाह ने बंद कर लिया, यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अब हम में मौजूद नहीं रहे जिनकी वजह से हम बचे हुए थे, लेकिन फरमाया क़यामत तक एक दरवाज़ा खुला रहेगा, वो है इस्तग़फ़ार का, कि तुम लोग इस्तग़फ़ार को लाजिम पकड़ लो। तो कम अज़ कम और कसीर तादाद हम कहते हैं ना, कसरत किस शय का नाम होता है? कसरत जो कहलाती है वो तीन से शुरू होती है, 3, 5, 7 तादाद में। मिसाल के तौर पे कसरत का लफ्ज़ 100 दफ़ा हम इस्तग़फ़ार पढ़ेंगे नहीं आएगा, 200 दफ़ा पढ़ेंगे नहीं आएगा। कसरत से इस्तग़फ़ार करने का मतलब अगर हमने 300 दफ़ा पढ़ लिया तो कसरत के ज़मरे में हम लोग आ गए, आ गई बात समझ में? तो 300 दफ़ा दुरूद शरीफ पढ़ लिया तो हम कसरत से दुरूद शरीफ पढ़ने वालों में आ जाएंगे। तो ये तरतीब है कसरत लफ्ज़ की जो तशरीहात में से आती है, जो उलमा कराम ने बयान फरमाई है। तो इस्तग़फ़ार आदमी तौबा करे, गुनाहों से बचे, तकवा अख्तियार करे, और जितने तकवे के नाम आते हैं वो तकरीबन सारे इस्तग़फ़ार के भी वही नाम आते हैं कुरान पाक में, जो अल्लाह पाक ने बयान फरमाए। अल्लाह जल्ला जलालुहु व तआला शानुहु। तो भाई जो शुक्र की बात हो रही थी, अल्लाह कोई भी नेमत अता फरमाए, को परेशानी दें, बाल को बीमारी दें, मुसीबत दें, को बला अल्लाह ना करे नाजिल हो जाए किसी पे, फिर अल्लाह पाक बाद में उन परेशानियों को बीमारियों को उस बला को हटा दें, तो बंदा ईमान वाले मोमिन मोहब्बत वाले और आशिक बंदे का, बावफा बंदे का, नमक हराम बंदों की बात हम नहीं कर रहे, नमक हराम लोगों की, लेकिन जिसके अंदर ज़रा सा भी ईमान और बाहया होगा और बागैरत होगा, जिसके अंदर गैरत होगी, तो वो बाद में उस परेशानी से निजात के बाद वो फिर आदतन किसी हराम काम में मशगूल नहीं रहेगा, अपनी हालत को सुधारने की कोशिश करेगा वो। तो भाई अल्लाह कभी किसी को परेशानी मुबतला करें या किसी बला में मुबतला कर दें, बाद में निकाल दें, उसका अखराज कर दें, तो बंदा मोमिन की पहचान ये है कि फिर उसके बाद पहले से ज़्यादा अल्लाह से ताल्लुक़ को मजबूत करे और भूले नहीं। यही अल्लाह तबारक ताला ने कुरान पाक में फरमा दिया, जो बदर के हवाले से बात शुरू करी थी कि अल्लाह ने फरमाया मैंने काफिरों के मुकाबले में तुम्हारी मदद की, नुसरत की, तो उसका तकाजा भी है कि मेरे एहसान करके तुम तकवा अख्तियार करो ताकि तुम मेरे शुक्रगुजार बंदे बन सको। तो बस ये जो भी नेमत हासिल हो बंदे को आइंदा, और वो अल्लाह का पहले से ज़्यादा तकवा अख्तियार करें, पहले से ज़्यादा इस तरह से अपने तकवे को बढ़ाता जाए। बस ये है आज का जो बयान है, अल्लाह पाक इसको कबूल फरमाए। आखिर में अपनी रज़ा कामला का और हम सब की निजात का, बख्शिश का और उसूल तकवा का ज़रिया बना दें। حضرت والا آخر میں فرماتے تھے بھائی پانچ اعمال بیان کر دیا کرو، بہت ضروری ہیں، ولی اللہ بنانے والے پانچ اعمال ایک چھوٹا کتابچہ بھی ہے، تو پہلے قرآن پاک کا اہتمام کریں پڑھنے کا، تجوید کے ساتھ، بغیر تجوید کے پڑھنا سخت گناہ ہے، لیکن یہ نہیں ہے ڈر کے مارے آدمی قرآن پاک پڑھنا چھوڑ دے کیونکہ میری تجوید صحیح نہیں ہے اور میں گناہگار ہوں گا لہٰذا پڑھو ہی مت، یہ بات نہیں ہے. مقصد یہ ہے کہ آدمی اپنا قرآن پاک کو درست کرنے کی کوشش کرے. ڈیڑھ دو مہینے کی محنت ہے کسی بھی قاری صاحب سے، پورے سات دن نہیں پڑھ سکتا، ہفتے میں دو یا تین دن بھی اگر کسی قاری صاحب سے پڑھ لیا نورانی قاعدے سے تو انشاءاللہ تعالی ڈیڑھ دو مہینے میں اس کو قرآن پاک کی تجوید درست ہو جائے گی. لوگ چائنیز سیکھتے ہیں اور پتنی کون کون سی لینگویجز سیکھتے ہیں، گوئتھے لینگویج سیکھتے ہیں، جرمنی جاتے ہیں، بہت مشکل زبان ہے، کہتے ہیں دنیا کی سب سے زیادہ مشکل ترین زبانوں میں چائنیز ہوتی ہے، لیکن لوگ وہ بھی سیکھ رہے ہیں. وہ اس لیے کیونکہ پتہ ہے چائنیز آ رہے ہیں، یہاں پہ بڑی بڑی انڈسٹریاں لگ رہی ہیں تو وہاں ضرورت پڑے گی، تو دو ٹکوں کی نہیں تو لوگ بڑے بڑے کام سر انجام دینے پہ تیار ہو جاتے ہیں، لیکن قرآن پاک کی اہمیت ابھی لوگوں کے دلوں میں صحیح طرح سے اتری نہیں. تو قرآن پاک کے لیے آج ٹائم نہیں ہے، سب چیزوں کے لیے ٹائم ہے لیکن قرآن پاک کی تجوید کے لیے ٹائم نہیں ہے. بارہ، قرآن پاک کو درست کریں. نمبر دو، ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، مونچھے بالکل باریک رکھیں. چاروں اماموں کا جمع ہے، کسی کا اختلاف نہیں کہ ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے. اور تیسرا، ملما اسفل من الکعبین من الازار فی النار، اوپر سے آنے والے لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلا جائے گا. تو مردوں کے لیے دو حالتوں میں ٹخنے کھول کے رکھنا واجب ہے، جب وہ کھڑے ہوں چل رہے ہوں. اور خواتین کا جو معاملہ، خواتین کے جو پانچ اعمال ہیں ولی اللہ بنانے والے، اس میں یہ دو چیزیں شامل ہیں، ایک تو قرآن پاک خواتین کے لیے بھی تجوید کے ساتھ، داڑھی اور ٹخنوں کی جگہ جو ٹخنے اوپر کرنے کے جو معاملات ہیں ان دو اعمال کی جگہ خواتین یہ دو کام کر لیں کہ ایک تو اپنے شوہروں کی اطاعت کریں، فرما برداری اختیار کریں، اور شوہر کے مال کی اور اس کی موجودگی میں اور غیر موجودگی میں اپنی عزت کی حفاظت کریں، شوہر کے حقوق پورے رکھیں اور یہ کریں، اور دوسرا عمل جو ہے وہ شرعی پردے کا اہتمام کریں. باقی جو تین اعمال ہیں وہ کامن ہیں، یعنی قرآن پاک تجوید کے ساتھ پڑھنا، اور چوتھا عمل، قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم. اے محمد صلی اللہ علیہ وسلم، آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں، شرم گاہوں کی حفاظت کریں. تو آگے اللہ نے خواتین کو الگ سے حکم دیا کہ اے محمد صلی اللہ علیہ وسلم، آپ مومن عورتوں سے بھی کہہ دیں کہ وہ بھی اپنی نامحرم مردوں سے نظروں کی حفاظت کریں. تو مردوں کو الگ حکم دیا، خواتین کو الگ حکم دیا. اور تو یہ خواتین بھی نظروں کی حفاظت کریں تمام نامحرم مردوں سے، کزنوں سے، اور جتنے بھی نامحرم رشتہ دار ہوتے ہیں. اور پانچ عمل جو دونوں کے لیے مشترک ہے وہ کیا ہے؟ یا علم و خائنۃ العیون وما تخفی الصدور، کہ دل میں گندے خیالات نہ آدمی پکائے، نہ سوچے، نہ جان بوجھ کے لے کر آئے، شیطان کا بھی وسوسوں میں مبتلا کر دے، گندے خیالات ڈالے تو ذہن کو جھٹک دے، آدمی کسی کام میں لگ جائے، وضو کر لے، کوئی کتاب، دینی کتاب پڑھنا شروع کر دے، تو تھوڑی علم و کیفیت نکل جائے گی. دل کو پاک صاف رکھیں کیونکہ یہ جو ہمارا دل ہے یہ بیت اللہ ہے، اللہ کا گھر ہے. اللہ پاک فرماتے ہیں کہ میں ٹوٹے ہوئے دلوں کے قریب رہتا ہوں. تو دل کو پاک صاف رکھیں تاکہ اللہ کی محبت اس قلب میں آئے، تو قلب کے اندر کوئی غیر اللہ نہ ہو. اور ان پانچوں مال کی توفیق کسی بھی اللہ والے یا اس کے غلام سے جہاں مناسبت ہو وہاں آنا جانا شروع کر دیں، تو تھوڑے عرصے میں انشاءاللہ ایک ایک کر کے پانچوں مال پہ اعمال کی توفیق ہونا شروع ہو جائے گی. اللہم صلی علی محمد وعلی آل محمد، یا رب کریم یا ارحم الراحمین. یا اللہ جو کچھ بھی بولا گیا ہے، سنا گیا، اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کی نہیں، اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. ہم سب کی کامل مغفرت فرما. یا اللہ ہم سب کو اپنا باوفا بندہ بنا دے، اللہ با خدا بندہ بنا دے، با حیا بندہ بنا دے. یا اللہ خود غرضی سے، مطلب پرستی سے اللہ ہماری حفاظت فرما. یا اللہ ہمارے قلوب پر جو سیاہی پڑ گئی ہے، جو قفل سے پڑ گئے ہیں، اللہ پاک دنیا پرستی کے، لا دینی کے، غفلتوں کے، یا اللہ ان تمام ہمارے قلب کو، تمام جو زنگ ہو چکا آ چکا اللہ اس زنگ سے پاک صاف کر دے، ہمارے قلب کو مجلہ اور مصفہ کر دے. یا اللہ اس میں اپنے انوارات بھر دے، اپنی محبت بھر دے. یا اللہ ہمارے قلب کو اپنی محبت میں پھونک دے. اللہ پاک اپنا قرب خاص عطا فرما. یا اللہ اپنی تجلیات سے اللہ ہمیں نواز دے، ہمارے ظاہر میں نور، ہمارے باطن میں نور فرما دے. یا اللہ درد دل آہ و فغاں اشک باری نصیب فرما. یا اللہ سلامتی ایمان، سلامتی ایمان اور سلامتی اعضا کے ساتھ زندگی زندگی عطا فرما، یا اللہ ہم سب کو اور ہمارے اہل و عیال کو دونوں جہاں کی خوشیاں نصیب فرما، عافیت عطا فرما، تندرستی عافیت کے ساتھ لمبی عمر عطا فرما۔ یا اللہ حاضرین مجلس میں سے جس جس کے دل میں جو بھی جائز حاجات ہیں، یا اللہ تو جاننے والا ہے، ہم سب کی جائز حاجات کو پورا فرما دے۔ یا اللہ دنیا بھی شاندار کر دے، آخرت بھی شاندار کر دے۔ یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو لال رزق سے غنی فرما۔ یا اللہ جن لوگوں کے کاروبار نہیں چل رہا ہے ان کے رزق میں خوب برکت عطا فرما، غنی فرما۔ یا اللہ جو بیمار ہیں اللہ پاک ان سب کو شفا کلی نصیب فرما، جو مصیبتوں میں ہیں اللہ ان کی مصیبتوں کو، پریشانیوں کو، بلیات کو دفع فرما دے، ختم فرما دے، سب کو چین، ٹھنڈک، سکون، عافیت عطا فرما، عافیت سے دارین نصیب فرما۔ یا اللہ تمام امت مسلمہ کی، ہم سب کی جان و مال، عزت، آبرو کی حفاظت فرما، علماء اور مشائخ، مساجد، مدارس کی، خانقاہوں کی، اور اللہ پاک جتنے بھی دینی شعبے ہیں، تبلیغی مراکز کی، سب کی حفاظت فرما۔ یا اللہ اسلام کو خوب غلبہ 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 عطا فرما۔ یا اللہ لا دینی سے اللہ پاک پاکستان کو پاک صاف کر دے۔ یا اللہ مرنے سے پہلے مرنے کی تیاری نصیب فرما، اچانک اور غفلت کی موت سے ہم سب کی حفاظت فرما۔ دنیا سے تو اس وقت اٹھانا جب تو ہم سے راضی اور خوش ہو۔ یا اللہ حرمین شریفین کی حفاظت فرما، تمام امت مسلمہ کو ایک اور نیک کر دے۔ یا اللہ فحاشی اور یانیت سے تمام امت مسلمہ کو پاک صاف کر دے۔ تمام امت مسلمہ کو ہم سب کو کامل تقویٰ نصیب فرما۔ یا اللہ یا رحم الرحمین، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی، کل مومنین مومنات کی، سب کی، تمام مومن جنات کی، سب کی کامل مغفرت فرما۔ سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما۔ یا اللہ سب کی قبروں کو نور سے بھر دے۔ کچھ خواتین کے رسولی ہیں جسم میں، اور کچھ کو کینسر کا بھی مرض، دعا کریں اللہ ان کی رسولیوں کو اور کینسر کو ہمیشہ کے لیے ختم فرما دے، مرض کا نام و نشان مٹا دے۔ کچھ خواتین بچے ہیں، کچھ گھرانے ہیں جہاں بڑا جادو اور کالے علم کے شدید معاملات ہیں، دعا کریں اللہ ان سب کو تمام بدعملیات سے نجات دے دے، جادوگروں کو ہدایت دے، اگر ہدایت مقدر میں نہیں ہے تو اللہ ان کو جلد سے جلد ہلاک کر دے۔ اللہ جو بچیاں اپنے گھروں میں بیٹھی ہیں اللہ، اور ماں باپ ان کے رشتوں کی وجہ سے پریشان ہیں، اللہ ان کو جلد سے جلد بہترین ان کے مطلب کے جوڑ عطا فرما، نیک اور اہل محبت رشتے عطا فرما۔ ایک خاتون کا بھی نکاح ہوا ہے، دعا کریں اور رخصتی جلد سے جلد اللہ پاک پایہ تکمیل کے ساتھ کرا دے۔ ایک صاحب نوکری کے معاملات میں پریشان ہیں، دعا کریں اللہ ان کی پریشانی کو دور فرما دے۔ اللهم صل على محمد وعلى آل محمد صلى الله عليه وسلم۔